रोमिदासको पाँच वचन, किनकि मूसाले व्यवस्थाबाट हुने धार्मिकताको विषयमा लेख्दछन्। के लेख्दछन् मूसाले? व्यवस्थाबाट हुने धार्मिकताको विषयमा लेख्दछन्, जुन मानिसले ती कुराहरू गर्दछ त्यो तिनीहरूद्वारा नै जिउनेछ। यो चाहिँ लेवी 18:5 हो। यहाँ के भन्दैछ भने, यदि व्यवस्था पालन गरेको कोही छ भने ऊ बाँच्दछ। यो शब्द गर्दछमा चाहिँ जोड छ, यो वाक्यमा चाहिँ व्यवस्था पालन गरेको छ भने, यो चाहिँ व्यवस्थाको सुसमाचार हो, यसलाई यसरी भन्न सकिन्छ, यो चाहिँ व्यवस्थाको सुसमाचार। तर वास्तवमा यो अब सुसमाचार भने त असल खबर हो, तर व्यवस्थाको सुसमाचार चाहिँ वास्तवमा असल खबर होइन। किनकि यदि पालन गर्न विफल भयो भने त्यो मर्छ, त्यो पनि साँचो। पालन गर्यो भने बाँच्छ, त्यो साँचो हो, तर यसको विपरीत पक्ष पनि साँचो हो। पालन गर्न विफल भयो भने ऊ नष्ट हुन्छ, तिमी मर्नेछ, पापको ज्याला मृत्यु हो। फेरि रोजाई अगाडि छ, पौडेर म पुग्ने कि अमेरिका, कि म जहाजमा चढेर जाने। अब यो एकदम साँचो हो, यदि कोही व्यक्ति पौडीको पौडी गर्छ भने त पुग्छ, होइन? पानी त हो, पौडी त हो, होइन? ऊ यो साँचो हो, पौड्यो भने, पौडी पौडिरह्यो भने, है रोक्छ भएन, ऊ पौडिरह्यो भने चाहिँ पुग्छ। यो एकदम साँचो हो, तर यो एकदम असम्भव पनि हो। जापानदेखि अमेरिका चाहिँ पौडेर पुग्नु भनेको। त्यस्तै गरिकन व्यवस्था पनि यदि तपाईँले सिद्ध रूपमा पालन गर्नुभयो भने तपाईँ बाँच्नुहुन्छ, यो साँचो हो, सत्य हो, तर यो असम्भव हो एकदमै। एउटा पापीको लागि चाहिँ व्यवस्था सिद्ध रूपमा एउटै ठाउँमा नचुकिकन पुरा गरेर मुक्ति पाउनु भनेको असम्भव हो। त्यो कुरा देखाउने पर्दा हामी के हेर्नेछौँ? पहिला चाहिँ मत्ती 19 हेरौँ। प्रभु येशूले चाहिँ एकजना व्यक्तिसँग कुरा गर्नुभएको यस बारेमा, मत्ती 19:16-17। अब हेर, एकजनाले आएर उहाँलाई भन्यो, हे असल गुरुज्यू, येशू ख्रीष्टलाई चाहिँ एउटा मान्छे मात्र भन्न थालिरहेको छ, हे प्रभु भन्दैन, चेलाहरूले जस्तो, हे गुरुज्यू, अनन्त जीवन पाउनलाई कुन असल काम म गरौँ? एउटा जोसिलो यहुदी यहाँ छ, अनन्त जीवन पाउनलाई कुन असल, त्यो अनन्त जीवन पाउनलाई कुन असल काम म गरौँ, गर्नेमा चाहिँ यो जोड छ। प्रभु येशूको जवाब 17, अनि उहाँले त्यसलाई भन्नुभयो, तिमी मलाई किन असल भन्दैछ? एउटा मान्छे म त कसरी असल भन्नु, म त मान्छे ठान्दैछ तिमीलाई, एकजना अर्थात् परमेश्वर बाहेक अरू कोही असल छैन। यदि तिमीले चाहिँ म परमेश्वर हो भनेर बुझेको भए चाहिँ ठिकै भन्थ्यो, तर अहिले चाहिँ तिम्रो बुझाइ ठिक छैन। तर तिमी जीवनमा पस्न चाहन्छौ भने, हेर्नुहोस् है व्यवस्थाको अब सुसमाचार, जीवनमा पस्न चाहन्छौ भने आज्ञाहरू पालन गर। अब यो कुरा अर्को ठाउँमा अर्को व्यक्तिसँग यसरी कुरा गर्नुहुन्छ, लुका दसको पच्चिसदेखि अठाइसमा। अघि चाहिँ एउटा धनी जवान शासकले सोधेको प्रश्न थियो, अब यहाँ चाहिँ एकजना व्यवस्थाको गुरु नै आउँछ सोध्नलाई, प्रभुलाई सोध्न। अनि हेर, कुनै एकजना व्यवस्थाको गुरु उठे र यसो भन्दै उहाँलाई परीक्षा गरे, जहाँसँग सोधेको छ, गुरुज्यू, अनन्त जीवनको अधिकारी हुनलाई म के गरौँ? जवाब प्रभुले दिनुहुन्छ, ईश्वर उहाँले उनलाई भन्नुभयो, व्यवस्थामा के लेखिएको छ, तिमी कसरी पढ्छ, के लेखिएको छ मूसाको व्यवस्थामा? 27, अनि उनले जवाब दिने भने, तिमीले परम प्रभु आफ्ना परमेश्वरलाई आफ्नो सारा हृदयले, आफ्नो सारा प्राणले, आफ्नो सारा बलले, आफ्नो सारा मनले प्रेम गर, अनि आफ्नो छिमेकीलाई आफैलाई झन् प्रेम गर। 28 प्रभुको जवाब, अनि उहाँले उनलाई भन्नुभयो, तिमीले ठिक उत्तर दिएका छौ, त्यही गर त तिमी जिउनेछ। ऊ प्रश्न सोध्दै आउँदै थियो, अनन्त जीवन पाउनमा के गर्नुपर्छ? प्रभुले भन्नुहुन्छ, यो गर र तिमी जिउनेछ, तिमी अनन्त जीवन पाउनेछ। यो साँचो हो, तर यो असम्भव हो। त्यो व्यक्तिले चाहिँ यो महसुस गरोस् भन्ने उद्देश्यले उसँग यसरी कुरा गर्नुभएको हो। किनभने हेर्नुहोस्, गलाती 3 अध्यायमा गलाती 3 अध्याय 10-13 पदमा 10 पदमा लेखेको छ, किनकि जतिजना व्यवस्थाका कामहरू बाटका हुन् भनेको चाहिँ जो जो चाहिँ नियम पालन गर्न खोजेर, जस्तै अहिले चर्चमा आउने व्यक्तिहरूको छ भन्न सक्छौँ, जो जो चाहिँ मलाई बप्तिस्मा लिन पाएको छैन, मुक्ति पाउनु बप्तिस्मा लिन पाएको छैन मैले, धेरैले त्यस्तो जवाब दिन्छ, बप्तिस्मा लिएपछि चाहिँ मैले पाउँछु होला, अथवा मैले चाहिँ त्यस्तै के गरेपछि पाउँछु होला। त्यस्तै पुरानो नियमको यहुदीहरूले चाहिँ व्यवस्था पालन गरेर, त्यही भन्नु जतिजना व्यवस्थाको कामहरू बाटक हुन् है, आफ्नो प्रयासले जो जो गर्न खोजिरहेछन् तिनीहरू आशिष मुनि होइन श्राप मुनि छन्। किन किन यस्तो कडा कुरा यहाँ गरिएको छ? किनकि लेखिएको छ व्यवस्थाको पुस्तकमा, भनेको परमेश्वरको वचनको यो नियमहरू जुन दिनुभयो योहरूलाई, लेखिएका सबै कुराहरूलाई लेखिएका सबै कुराहरूमा तिनलाई पालन गर्नलाई लागि नरहने हरेक जन साथी होस् लागिरहनुपर्छ यदि जीवन पाउने हो भने, पौडी खेलेको खेलै गर्नुपर्छ अमेरिका पुग्ने हो भने, तर म थाकेँ भन्न पाइँदैन त्यहाँ है, त्यहाँ डुब्छ। अनि यदि कसैले चाहिँ व्यवस्थाद्वारा म पाउँछु भन्छ भने चाहिँ उसले एक ठाउँमा पनि उसले पाप नगरिकन जन्मेदेखि अन्तसम्म नै उसले चाहिँ एक एक मात्र बिन्दुको कुरा गर्नुपर्छ, तर यदि भएन भने ऊ श्रापित हुन्छ। 11 पद, तर परमेश्वरको दृष्टिमा व्यवस्थाद्वारा कोही पनि धर्मी ठहरिँदैन, आफ्नो प्रयासले कोही पनि धर्मी ठहरिँदैन, यो कुरा स्पष्ट छ, किनभने धर्मी जन विश्वासद्वारा जिउनेछ, विश्वासद्वारा हो धार्मिकता पाइने भन्दैछ, मैको प्रयासले होइन। तर व्यवस्था चाहिँ विश्वासबाट गयो, यो विपरीत सिद्धान्त हो, आफूले गर्न खोज्नु र अर्कोतिर विश्वास गर्छु भन्न, त्यो त कुरै मिलेन। म पौडी पनि खेल्दैछु, जहाज पनि चढ्दैछु भने जस्तो, त्यो त होइन, कि एउटा कि अर्को हो। तर व्यवस्था विश्वासबाट होइन, तर जुन मान्छेले तिमीलाई पालन गर्छ ऊ तीद्वारा जिउने त हो, व्यवस्था पुरै पालन गर्यो, एउटै ठाउँमा सुकेन भने उसले आनन्द जीवन पाउँछ। तर यदि उसले लागिरहन सकेन भने श्रापित हुन्छ। अब साँचो खुसीको समाचार त यो हो, 13 पद, यो चाहिँ विश्वासबाटको पाइने धार्मिकताको कुरा हो। 13 पद, हाम्रा निम्ति हाम्रो सत्तामा श्राप बनेर ख्रिस्टले हामीलाई व्यवस्थाको श्रापबाट दाम तिरी छुटाउनु भएको छ, अथवा छुटकारा दिनुभएको छ। त्यसैले मुक्ति पाउनलाई त्यहाँ व्यवस्थाले बताएको सूत्र चाहिँ यो रहेछ, गर अनि बाँच, गर अनि बाँच, व्यवस्थाको सूत्र नै हो यो पालन गर तिमी बाँच्नेछौ, व्यवस्थाको सूत्र यो, सबै आज्ञा पालन गर, सिद्ध रूपमा पालन गर, हृदयदेखि पालन गर, त्यो कति रूपमा पाइँदैन, फेरि निरन्तर नटुटाइकन अनि तिमी बाँच्नेछौ। तर मुक्ति पाउनलाई अनुग्रहको सूत्र, व्यवस्थाको सूत्र होइन, अब अनुग्रहको अथवा क्रुसको सूत्र चाहिँ यो हो, विश्वास गरेर बाँच, विश्वास गरेर बाँच। ख्रिस्टले जे गरिसक्नु भयो तिम्रो लागि क्रुसमा, उहाँ श्राप बनेर मर्नु भएको हो, पुरै अडेसमा लड्नु भयो, पुरै भर पर उहाँले जे गरिदिनु भयो त्यसमा भरोसा गर, आफैमा भरोसा नगर, अडेस लगाओ, अनन्त जीवनको लागि पुरै उहाँमा भर पर अनि पाउनेछ, किनभने प्रतिज्ञा धेरै ठाउँमा लेखेको छ त्यो चाहिँ, किनभने परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो, उहाँले आफ्नो एक मात्र जन्माएको पुत्रलाई दिनुभयो, उहाँमाथि विश्वास गर्ने कोही पनि नष्ट नहोस्, अनन्त जीवन पाओस्। साँचो साँचो म तिमीहरूलाई भन्दछु, जसले ममाथि विश्वास गर्दछ उसँग अनन्त जीवन हुन्छ, जीवन सक्छ। यस्तो प्रतिज्ञाहरू, पक्का प्रतिज्ञाहरू छन् यो सुसमाचार। कुनै एउटा व्यक्तिले चाहिँ व्यवस्था पालन गरेर चाहिँ मुक्ति पाउन खोज्ने व्यक्ति आफ्नै प्रयासले धर्म कर्मले केही गरेर धेरै चर्च गएपछि हुन्छ कि, त्यहाँ भेटीहरू दिएर हुन्छ कि, त्यहाँ मैले अब त्यो प्रार्थना गर्न सिक्नु पर्दैछ चाहिँ है, प्रार्थना गर्न सिकेर हुन्छ कि, उपवास पनि भनेको छ, उपवास पनि बस्ने हुन्छ कि, कसरी हुन्छ? अब त्यो त्यस्तै गरिरहेको एउटा व्यक्तिको बारेमा सोच्नुहोस्, त्यो व्यक्तिले चाहिँ कहिले पनि यसो भन्दैन, अब सकियो अब पाएँ, उसले कहिले पनि भन्दैन, गरिरहेछु, प्रयास गर्दैछु, सब्दो गरिरहेछु भनेर। मैले गरिभ्याएँ, मैले हासिल गरेँ, मैले हात पारेँ, व्यवस्था पुरै पालन गरेँ, अब आनन्द जीवन पाएँ, कोही पनि छैन त्यस्तो व्यक्ति। त्यो त के जस्तो हुन्छ भने, मैले पौडी खेलेर जापानदेखि अमेरिका पुगेँ भन्ने एउटा व्यक्तिको मुखबाट त्यस्तो सुने जस्तै हुन्थ्यो, अनि त्यस्तो व्यक्तिको पनि छैन। बिल्कुल असम्भव कार्य, तर खुसी कुरा जुन कुरा व्यवस्थाले गर्न सकेन, हामी कमजोर भएर व्यवस्था नराम्रो भएर होइन, हामी पापी भएर, जुन कुरा व्यवस्थाले गर्न सकेन त्यो चाहिँ येशू ख्रीष्टले उहाँ शरीरमा आएर हाम्रो निम्ति पाप बनेर मरेर बौडी उठेर चाहिँ त्यो गरिदिनु भएको छ। यो अनुग्रहद्वाराको धार्मिकता, अथवा यसै भन्नु, जुन कुरा पौडी खेलेर गर्न सकिँदैन थियो त्यो चाहिँ जहाजमा चढेर चाहिँ हासिल गरियो। तपाईँ कहाँ हुनुहुन्छ, पौडी खेल्दैनुहुन्छ कि जहाज चढिसक्नु भयो? रोमी दसमा जाउँ, रोमी दस छ र सात पद, तर विश्वासद्वारा हुने धार्मिकताले, देख्नुभयो, व्यवस्थाबाट हुने धार्मिकता होइन, तर विश्वासद्वारा हुने धार्मिकताले यसो भन्दछ, के भन्छ, आफ्नो मनमा नभन माथि स्वर्गमा को झाला र, अथवा ख्रिस्टलाई माथिबाट तल ल्याउनलाई, अथवा गहिरोमा को ओर्लेर ओर्लेला र, अथवा ख्रिस्टलाई मरेकाहरूबाट माथि ल्याउनलाई। यो उद्धरण चाहिँ व्यवस्था तीस अध्यायबाट हो, एकचोटि हेरौँ, व्यवस्था तीस अध्याय एघारदेखि चौध, मोसेले इजरायलीहरूलाई प्रतिज्ञा देशभित्र छिर्न अगाडि चाहिँ उनीहरूको सामु चाहिँ दुईटा रोजाइ राख्यो, रोज भन्छ, एकातिर जीवन, अर्कोतिर मृत्यु, के रोज्छ तिनीहरू, तिमीहरू मृत्यु नरोज, जीवन रोज, बाँच। यो चाहिँ मोसेले चाहिँ लामो प्रवचन बाँडेका थिए, अनि त्यसको पढ्नलाई छ व्यवस्था तीसको एघारदेखि चौध, किनकि यो आज्ञा जो आज म तिमीलाई आज्ञा गर्दछु यो चाहिँ तिमीबाट छिपेको छैन, न त यो टाढा नै छ, न त यो स्वर्गमा छ, र तिमीले भनौला हाम्रो निम्ति माथि स्वर्गमा को जाला र त्यसलाई हामी कहाँ ल्याउला कि हामी त्यो सुनौँ र त्यसलाई पालन गरौँ, न त यो समुद्र पारी नै छ र तिमीले भनौला हाम्रा निम्ति समुद्र पारी को जाला र त्यसलाई हामी कहाँ ल्याउला कि हामी त्यो सुनौ र त्यसलाई पालन गरौँ, तर वचन तिम्रो अति नजिकमा छ, तिम्रै मुखमा र तिम्रै हृदयमा छ, यसैले कि तिमीले यसलाई पालन गर्न सक। अब रोमीमा फर्केर जाउँ, यहाँ पवित्र आत्माले यो खण्डलाई चाहिँ अब ख्रिस्टको बारेमा चाहिँ प्रयोग गर्नुहुन्छ यो शब्दहरू, अर्थात् यहाँ प्रश्न छ, कसले स्वर्गसम्म उक्लेर मुक्तिदाता ख्रिस्टलाई चाहिँ यहाँ तल पृथ्वीमा ल्याउँदैन हाम्रो लागि, कसले गर्दा थियो, अथवा कसले चाहिँ ख्रिस्टलाई मृत्युपछि तल गहिरो गहिरोमा गएर चाहिँ उहाँलाई चाहिँ बौडाएर उठाउन, मान्छेले चाहिँ दुइटै गर्न सक्दैन, तर परमेश्वरले चाहिँ हामी मानिसहरूसित चाहिँ अनुग्रहमा यसरी नै भेट्नुभएको छ, किनभने पुत्रलाई पठाउने चाहिँ पिताले हो स्वर्गबाट, अनि प्रभुले धेरैचोटि भन्नु, स्वर्गदेखि म ओर्ली आएको हुँ, उहाँको इच्छा पुरा गर्न म आएको हुँ, योजना नै उहाँको, कुनै मान्छेले चाहिँ त्यो गर्ने काम होइन, परमेश्वरले हो, म बौराएर उठाइयो प्रभु येशु ख्रीष्ट, कसले, परमेश्वर पिताले हो। अनि यो किन यस्तो गर्नुभयो, किनभने परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो, त्यसैले प्रभु येशु ख्रीष्टलाई चाहिँ स्वर्गबाट तल झार्नु परिरहेको छैन, हामीले पिताले पुत्रलाई पठाइसक्नु, यो भइसक्यो, उहाँ आइसक्नुभयो, उहाँ क्रुसमा मरिसक्नुभयो, उहाँले दाम तिरिसक्नुभयो, भइसक्यो भइसक्यो भइसक्यो, सकिसक्यो काम। त्यस्तै गरी प्रभु येशू ख्रीष्ट जो मर्नु भएको थियो उहाँलाई बौराइसकेको छ, यो काम कसैले गरिरहनु पर्दैन, यो पनि सकिसक्यो, पुरा भइसक्यो, सक्यो, केवल त्यो सुनेर अब विश्वास गर्नु छ। उहाँ मर्नु भएको मेरो लागि हो, बौरी उठ्नु भएको मलाई धार्मिकता दिन लाग्यो, त्यो चाहिँ विश्वास गरिनुपर्ने तथ्य हो। त्यसैले मान्छेले गर्नु केही पनि मागेको छैन भन्दा चाहिँ माथि गएर ल्याउने बौरी मान्छेले केही पनि गर्न सक्दैन, गर्नु पनि केही पनि पर्दैन, त्यो सबै परमेश्वरले गरिसक्नु भयो। जस्तो कि त्यो दृष्टान्त छ नि प्रभु यीशुले भन्नुभएको, त्यो धनवान् राजाले चाहिँ उसको छोराको बिहाको लागि होइन ठुलो भोज तयार गरेको थियो, अनि समाचार के पठाएको थियो भने सबै तयार छ, खालि आऊ, बहाना बनाउँदै थियो यो म आउन सक्दिनँ अहिले भनेर होइन, सबै तयार छ, केही तिर्नु पर्दैन आऊ भन्दाखेरि पनि त्यहाँ उनीहरू थोरै भए। अनि त्यस्तै गरी सबै प्रबन्ध परमेश्वरले गरिसक्नु भएको छ, मानिसले गर्नुपर्ने केही बाँकी छैन। परमेश्वरले मान्छे बनेर आउनुभयो, यो कसरी गर्नुभयो, यो उहाँले गर्नुभएको, येशु ख्रिस्टको देह धारण पवित्र आत्माको अलौकिक गर्भधारणद्वारा उहाँ चाहिँ प्रतिज्ञा अनुरूप दाउदको वंशमा शरीर अनुसार जन्म लिनुभयो, उहाँ क्रुसमा मर्नुभयो, यो परमेश्वरको योजना थियो। पत्रुसले त रोक्न खोज्दथ्यो, यस्तो कदापि नहोस् तपाईँलाई, पुनरुत्थान भयो भने त लुकिरहेको थिए अविश्वासमा। त्यसैले मानिसको मुक्तिको निम्ति ख्रिस्ट येशूले सबै थोक गरिसक्नु भयो, आवश्यक जति थियो भइसक्यो, पृथ्वीमा ओर्लनुभयो, क्रुसमा मर्नुभयो, मरेकोबाट बौरी उठ्नुभयो, यो नै प्रचार गरिनु परेको छ, यसलाई सुसमाचार भनिन्छ। यो युगमा चाहिँ यो ख्रिस्ट येशूको सुसमाचार, अनुग्रहको सुसमाचार प्रसारिँदैछ। त्यसले एकछिन विचार गरौँ है, ख्रिस्ट चेनको विश्वास एउटा बाइबलीय विश्वास, मुक्ति पाउने विश्वास र संसारको सबै धर्महरूको बिचमा चाहिँ तिनै चौडा चौडा भिन्नता छ। संसारको सबै धर्महरूले के सिकाउँछ भने पुरा गर, तिमीले गर यो गर, पुरा गर है, पुरा गर, तर अनुग्रहको सुसमाचारले भन्छ पुरा भइसक्यो, पुरा भइसक्यो, पुरा भइसक्यो, यही नै ठुलो फरक हो। ठुलो भारी बोकिरहेको एउटा मान्छेलाई सोच्नुहोस्, गाउँतिर जानु अनि एकदम उकालो छ है, अनि कहिले वा आइपुग्ने भन्डौँको बाटो, अनि उसले बिसाउने ठाउँ पाउँदाखेरि उसलाई कति आराम हुन्छ, त्यो चौतारी कहिले पुग्ला जस्तो भएर त्यहाँ पुगेपछि उसले भारी बिसाउँछ। त्यस्तै एउटा पाप को बोझले दबिएको एउटा हृदय, जब उसले पत्ता लाउँछ सुसमाचार सुनेर कि सबै पापहरू एकजनाले बोकिसक्नु भयो, मेरो यो पाप चाहिँ मैले आफै यसको लागि कटाउनु होइन, तर येशु ख्रिस्टले मेरो सबै सबै सब पाप बोकिसक्नु भयो, उहाँले त्यसको लागि तिरिसक्नु भयो भन्ने पछि सकिसक्यो भनेको चाहिँ उसले विश्वास जब गर्छ उसलाई विश्वास हुन्छ। के जस्तो भने अब त्यो पौडी खेल्न लागेको मान्छेलाई जान्छु भनेर पौडी खेलिरहेछ जापानबाट, पौडिँदै जान्छ, अनि उसलाई त अब एकदम गाह्रो हुन थाल्छ, यो अब पौडिन थालिहाल्ने अब पुग्ने हो कि होइन है, म प्रयास गर्छु है, तर जब उसले जाँदा जाँदा के पत्ता लगाउँछ भने त्यहाँ त एउटा जहाज रहेछ, अनि ऊ जहाज चढे पुग्ने रहेछ, जहाज चढ्ने बित्तिकै जहाजले उसलाई पुर्याउने रहेछ भनेपछि चाहिँ उसले आफ्नो सबै प्रयास छोडेर ऊ चाहिँ केवल जहाजमा चढ्ने बित्तिकै कति आराम हुन्छ होला, ऊ त मरे ढुङ्गा छ। अनि त्यस्तै गरी येशू ख्रिस्टमा विश्वास गर्ने हरेकको लागि चाहिँ यो अनन्त जीवन र अनन्त विश्राम छ। रोमी 10 को 8-9 अब हामी पढ्नेछौँ, रोमी 8:10-9। अब यो विश्वासद्वारा हुने धार्मिकताले पहिलो त के भन्दो रहेछ, पुरा भइसक्यो, पुरा भइसक्यो, केही गर्नु पर्दैन, पुरा भइसक्यो। अब के भन्छ, पुरा भइसक्यो मात्र होइन, अब यो पनि भन्छ 8 पद, तर यसले के भन्दछ, वचन तिम्रै नजिकमा, तिम्रै फेर्ना होस् वचन तिम्रै नजिकमा तिम्रै मुखमा र तिम्रै हृदयमा छ तिम्रै नजिकमै छ तिम्रै मुखमा छ तिम्रो हृदयमा छ अर्थात् विश्वासको वचन जो हामी प्रचार गर्दछौ यदि तिमीले आफ्नो मुखले प्रभु येशूलाई स्वीकार गर्यो भने र परमेश्वरले उहाँलाई मरेकाहरूबाट बौराएर उठाउनु भयो भने आफ्नो हृदयमा विश्वास गर्यो भने तिमीले मुक्ति पाउनेछ प्रभु येशू ख्रीष्टले चाहिँ काम पुरा गरिसक्नुभयो परमेश्वरले चाहिँ मुक्तिदाता येशू ख्रीष्ट दिनुभयो पुरा भइसक्यो अब खालि यो प्रचार गरिनु पर्दछ यो प्रचार यो ख्रीष्टको बारेमा गरिने प्रचार जसलाई सुसमाचार भनिन्छ यो ख्रीष्टको बारेमा गरिने प्रचार चाहिँ एकदम नजिक छ टाढा छैन भन्ने छैन के भन्दैछ भने यो सबैको पहुँचमा छ जस्तै हुन्छ नि हामी पसलमा जाँदाखेरि जस्तो कि साना साना हामी छौँ होइन कुच्चेहरू छौँ भने अनि के गरेको हुन्छ पसलले चक्लेटहरू कहाँ राखेको हुन्छ चक्लेटहरू चाहिँ उनीहरूले भेट्टाउने ठाउँमा राखेको हुन्छ होइन सानो कुच्चेले पनि यसरी भेट्टाउन सक्छ ऊ त्यो मलाई ऊ त्यो दिनुहोस् एक रुपियाँको ऊ म भेट्न नसक्ने ठाउँमा आउँदैन ऊ त्यो उसले देख्ने ठाउँमा राखिदिएको हुन्छ त्यस्तै पनि यो ख्रीष्टको बारेमा प्रचार चाहिँ नजिकै छ भेट्टाइन सकिने दुरीमा छ छाम छाम सुन सुन गरेर पनि भेट्टाउन सकिन्छ भने प्रेरित सत्रमा यो सबैको पहुँचमा छ सबैको लागि प्राप्त छ यो मुक्तिको शुभ खबर चाहिँ सबैको पहुँचभित्र नै छ भन्ने चाहिँ के जस्तो भने फेरि अहिले जापान जान खोजिरहेको छ नि पौडिने मान्छे त त्यहाँ जहाँ त्यहीँ छ भनिरहेको छ त्यहाँ जहाँ त्यहीँ छ किन पौडिन खोजेको जहाँ हिँड्छ हिँड्छ चढ चढ मात्र चढ्नुपर्छ कति नजिक यहाँ भन्छ तिम्रै मुखमा तिम्रै हृदयमा तपाईँले खास केही गर्नु पर्दैन तपाईँले जब अघि भजनहरू गाइरहनु भएको थियो नि यदि मुक्ति नपाउनेहरू पनि गाइरहन्छ है उनीहरूकै मुखमा छ त्यो सुसमाचार अनि अलिअलि मनमा पनि छन् उनीहरू तर एउटा कुरा गरेको छैन मुखमा पनि छ हृदयमा पनि छ उनीहरूले गर्नुपर्ने एउटा कुरा चाहिँ गरेका छन् हृदयमा चाहिँ विश्वास गर्नुपर्ने अनि मुखले चाहिँ स्वीकार तब गर्नुपर्ने जस्तो कि सोच्नु एकचोटि प्रभु येशूलाई जब क्रुसमा टाँगियो त्यहाँ दुईजना डाकुहरू पनि कुकर्मीहरू टाँगिएका थिए अनि एकजना कुकर्मी उनीहरू दुईजना भन्दै थिए सुरुमा उनीहरूले के भन्दै थिए यदि तपाईँ परमेश्वरको पुत्र हुनुहुन्छ भने हो शब्दहरू त उनीहरूकै मुखमा रहेछ नि परमेश्वरको पुत्र तर विश्वास गरिरहेछ नजिकै छ फेरि त्यही नजिकै बगलमै मुक्तिदाता सारा संसारको पाप बोकेर झुन्डिरहनु भएको छ अनि एकचोटि हेरौँ न त्यो लुका 23 सुरुमा चाहिँ दुवैले नै प्रभुलाई निन्दा गर्छ तर एकजनाको हृदय बद्लिन्छ लुका 23 लुका 23 39 दुईजना मध्ये एकजनाले चाहिँ निन्दा गर्न छोड्छ प्रभुलाई तर एकजना चाहिँ अझ पनि निन्दा गरिरहन्छ प्रभुलाई हेर्नुहोस् न 39 अनि झुन्झ्याइएका कुकर्मीहरू मध्ये एउटाले यसो भन्दै उहाँलाई निन्दा गर्यो तिमी ख्रिस्ट हौ भने उसकै मुखमा छ सत्यता त तपाईँले विश्वास गरेका छैन तिमी ख्रिस्ट हौ भने आफैलाई र हामीलाई बचाऊ एकचोटि मेरो एकजना आफन्तले भन्दै थियो सुषमा त थाहा रहेछ मलाई बताएको कुरा उहाँलाई सम्झाउँदो रहेछ के भन्दै थियो भने ख्रिस्टले चाहिँ अर्काको पापको लागि तिर्दिने रे सत्य बोलिरहेको हो तिर्दिने तर उसले उहाँले चाहिँ अविश्वासमा भन्दा सत्य त मानिसहरूको मुखमै छ हृदयमै छ तर उनीहरूले चाहिँ विश्वास गर्दैन स्वीकार गर्दैन यही व्यक्ति जस्तो 40 तर अर्कोले जवाफ दिँदै उसको मन चाहिँ बद्लेछ हेर्नुहोस् त अर्कोले जवाफ दिँदै यसो भनेर त्यसलाई हपारे ऊ पनि अब क्रुसमा झुन्डिरहेछ तर उसले भन्छ के त परमेश्वरको डर मान्दैनस् जबकि त पनि त्यही दण्डमा परिरहेछस् 41 हामीले त साँच्चै न्याय अनुसार नै, किनकि हामीले आफ्ना कामहरूको उचित फल पाइरहेका छौँ, तर यी मानिसले कुनै अनुचित काम गरेका छैन। उसको विश्वास यहाँ देखिन्छ, यीशु पाप रहित हुनुहुन्छ, उहाँ सिद्ध हुनुहुन्छ, तर त्यति मात्र छैन उसको विश्वास। 22 पद अब उसको कुकर्मी साथी कहाँबाट उफाकेर बिचको क्रुसमा प्रभु येशूलाई हेर्छ भन्छ, अनि उसले येशूलाई भन्यो, हे प्रभु, यो शब्द हामी अध्ययन गर्नेछौँ, उसले भन्दछ, तपाईँ परमेश्वर हुनुहुन्छ, जब तपाईँ आफ्नो राज्यमा आउनुहुन्छ, उसले भन्दैछ, तपाईँ अहिले मरिरहनु भएको छ हो, एकछिनपछि तपाईँको शरीरबाट तपाईँको प्राण निस्किन्छ हो, तर तपाईँ जिउँदो हुनुहुनेछ, यीशु तपाईँ गौरी उठ्नुहुनेछ। त्यति मात्र होइन उसले भन्छ, जब तपाईँ आफ्नो राज्यमा आउनुहुन्छ, एक दिन तपाईँ राजा भएर शासन गर्नुहुनेछ, तपाईँ नै मसीह हो, मसीह राजा, जब तपाईँ आफ्नो राज्यमा आउनुहुन्छ, अब उसले पुकार गर्छ, हेर्नुहोस्, तब मलाई सम्झिदिनुहोस्। अनि उसलाई प्रभुले चाहिँ भन्नुहुन्छ, अनि येशूले उसलाई भन्नुभयो, म तिमीलाई साँच्चै भन्दछु, आज नै तिमी मसँग स्वर्ग लोकमा हुनेछौ, भविष्यको राज्य मात्र यहाँ आजदेखि नै तिमीसँग अनन्त जीवन छ। त्यसैले के फरक थियो दिदीमा, दुईजनै दोषी थियो, दुईजनै अपराधी थियो, हत्यारहरू थियो, राजद्रोहीहरू थियो, यिनीहरू डरलाग्दो मान्छेहरू थिए, उनीहरूलाई भेट्नु चाहिँ प्रिय घटना हुँदैन थियो, चक्कु बोकेर हिँड्ने मान्छे, भित्र लुकाएर घोच्ने मान्छे, यस्तोसँग होइन, यिनीहरू त खतरा मान्छेहरू, तर एकजनाको हृदयमा भएको विश्वास चाहिँ उसको मुखबाट बोलिएको शब्दहरूबाट देख्छौँ। ख्रिस्ट ज्यादै नजिक वचन कुकर्मीको मुखमै थियो, सुरुमा चाहिँ गलत तरिकाले प्रयोग गर्दै थियो, एकछिनपछि चाहिँ ऊ बद्लेको छ, उसले हृदयमा विश्वास गरे। हामीले पनि गर्नुपर्ने त्यति त हो नि, मुक्ति पाउनलाई तपाईँले गर्नुपर्ने यति नै हो। के तपाईँले आजै येशू ख्रिस्टलाई यसरी विश्वास गर्नुहुन्छ? केले रोकेको छ? कसले रोकेको छ? किन विश्वास गर्नुभएको छैन? मुक्तिको काम प्रभु येशू ख्रिस्टले गरेर सकिसक्नु भयो, अब त्यो चाहिँ विश्वासको वचनले के भन्छ, पहिलो भाग भयो। दोस्रो भाग चाहिँ विश्वासको वचनले यो भन्छ, अब हाम्रो जिम्मेवारी चाहिँ के छ भने हामीले विश्वास गर्नुपर्छ। परमेश्वरले गरिदिइसक्नु भयो, स्वर्गदेखि पठाउनु भयो, मृत्युबाट बौरी उठाउनु भयो, है त्यो उहाँले गर्नुभयो, अब हाम्रो भाग चाहिँ हामीले विश्वास गर्नुपर्छ अनि स्वीकार गर्नुपर्छ तपाईँ प्रभु हुनुहुन्छ। त्यो जिम्मेवारी चाहिँ मान्छेको हो। जस्तो कि त्यो पानी जहाज, अमेरिका जाने पानी जहाज एकदम राम्रो छ, तयार छ, एकदम अब रेडी छ, सक्षम छ, उसले सक्छ त्यो जहाजले अमेरिका पुर्याउनलाई, तर तपाईँ आफै चढ्नुपर्छ, आफै चढ्नुपर्छ मात्र पुग्नुहुन्न तपाईँ। सबैको लागि हो, सबैको लागि मर्नुभयो भनेर यसरी बजेट हुँदैन, तपाईँ चढ्नुपर्छ त्यो जहाजमा, तपाईँ आफै आफैलाई चाहिँ प्रभु येशूको मुक्तिको निम्ति उहाँमा पुरै भर पर्नुपर्छ। हामीले प्रचार गर्ने विश्वास यो वचन यहाँ भनिएछ, के हो त उजवा चाहिँ नौ पदमा फेरि पनि पढौँ, त्यो सुन्दर मुक्तिको प्रतिज्ञाको पद। मैले प्रभुलाई चिनेपछि सबभन्दा पहिलो कण्ठ गरेको पद चाहिँ यो जस्तो लाग्छ, यो न तिनको स्वरभन्दा पनि अगाडि एकजनाले बिहा थियो यो कण्ठ गर भनेर, रोमी 10 नाम, यदि तिमीले आफ्नो मुखले प्रभु येशूलाई स्वीकार गर्यो भने र परमेश्वरले उहाँलाई मरेकाहरूबाट बौराएर उठाउनु भयो भने, आफ्नो हृदयमा विश्वास गर्यो भने तिमीले मुक्ति पाउनेछौ। हामीले प्रचार गर्ने विश्वासको वचन यही हो। अब एउटा कुरा यहाँ चाहिँ लेखेको छ, यदि तिमीले आफ्नो मुखले प्रभु येशूलाई के गर्यो भने स्वीकार, यो स्वीकार भन्ने शब्द चाहिँ ग्रिकमा चाहिँ होमो लोगेओ भन्ने शब्द हो, दुईवटा शब्दले बनेको छ वास्तवमा, है होमो भनेको उही अनि लोगेओ भनेको चाहिँ बोल्नु, त्यसैले त्यो स्वीकारको माने चाहिँ उस्तै बोल्नु, उही भन्नु, अर्थात् अर्को व्यक्तिले जे भन्नु छ त्यही भन्नु, यसको माने चाहिँ सहमत हुनु, बुझ्नुभयो, सहमत हुनु।
एउटा विश्वासीले चाहिँ मानिसहरूको सामु ख्रिस्टलाई स्वीकार गर्नुपर्छ भनेको छ. मत्ती 10 को 32 मा यसरी हेरौँ त्यो पद. मत्ती 10 को 32 मा प्रभु येशूले भन्नुभयो, यसकारण जस कसैले मलाई मानिसहरूका सामु स्वीकार गर्ला उसलाई म पनि स्वर्गमा हुनुहुने मेरा पिताका सामु स्वीकार गर्नेछु. स्वीकार भनेपछि मुख खोलेर सार्वजनिक रूपमा मानिसहरूको सामु भन्ने छ, पुत्रको बारेमा, येशूको बारेमा पिताले जे भन्नुभएको छ त्यसमा चाहिँ सहमत हुनु हो. परमेश्वर तपाईँले जे भन्नुभएको छ आफ्नो पुत्रको बारेमा पुरै आमेन भन्छु, म स्वीकार गर्छु. अनि त्यो स्वीकार त्यो सहमत जनाउनु पर्छ. पहिलो योहन्ना 5 जस्तो परमेश्वरले जे जे भन्नुभएको छ आफ्नो पुत्रको बारेमा त्यसमा हामीले सहमत जनाउने हाम्रो जिम्मेवारी हो. परमेश्वरसँग विवाद गर्ने होइन, सहमत जनाउने. पहिलो योहन्ना 5:9-12 पढ्छौँ, हामी मानिसहरूको गवाही ग्रहण गर्छौँ भने, भनेको मतलब चाहिँ मान्छेले भनेको हामीले पत्याउँछौँ नि, भने परमेश्वरको गवाही परमेश्वरले भनेको त झन् ठुलो हो. किन भने मान्छे त झुट बोल्छ तै पनि पत्याउँछ हामीले. सधैँ त झुट बोल्दैन तर झुट बोल्ने मान्छे कुरा त पत्याउँछ भने परमेश्वरको गवाही हामीले नपत्याउनु. हामी मानिसहरूको गवाही ग्रहण गर्छौँ भने परमेश्वरको गवाही त झन् ठुलो हो, किनकि परमेश्वरको गवाही यही हो जो उहाँले आफ्ना पुत्रको विषयमा दिनुभएको छ. जसले परमेश्वरको पुत्रमाथि विश्वास गर्छ उसको आफै भित्र गवाही छ. जसले परमेश्वरलाई विश्वास गर्दैन त्यसले उहाँलाई झुट तुल्याएको छ. दस्तर जसले परमेश्वरको पुत्रमाथि विश्वास गर्छ उसको आफै भित्र गवाही छ. जसले परमेश्वरलाई विश्वास गर्दैन हेर्नुहोस् त के हुन्छ, विश्वास परमेश्वरलाई गर्दैन भने त्यसले उहाँलाई झुट तुल्याएको छ. परमेश्वर तपाईँले जे जे भन्नुभएको छ येशू ख्रीष्टको बारेमा त्यो म पत्याउँदिनँ. तपाईँ झुटा हो, तपाईँ झुटा हो, विश्वास नगर्ने त्यही भनेर परमेश्वरलाई झुट तुल्याएको छ. ख्रीष्ट हाम्रो पापहरूको लागि मर्नु भयो अरे, कहाँ हुन्छ जस्तो बौडी उठ्नु भयो अरे हो र, परमेश्वरलाई झुट तुल्याइरहेछ. किनभने त्यसले परमेश्वरले आफ्ना पुत्रको विषयमा दिनुभएको गवाहीलाई विश्वास गरेको छैन. अनि गवाही यही हो, परमेश्वरले हामीलाई अनन्त जीवन दिनुभएको छ र यो जीवन उहाँको पुत्रमा छ. जससँग पुत्र हुनुहुन्छ उससित जीवन छ, जससँग परमेश्वरको पुत्र हुनुहुन्न उससित जीवन छैन. त्यसैले प्रभु येशू ख्रीष्टलाई स्वीकार्नु भनेको चाहिँ अब चाहिँ परमेश्वरले आफ्नो पुत्रको विषयमा भन्नुभएको कुरामा चाहिँ सहमत हुनु हो भन्नु. जस्तो कि पहिले 4:15 येशू परमेश्वरका पुत्र हुनुहुन्छ भने जस कसैले स्वीकार गर्छ उसमा परमेश्वर हुनुहुन्छ र ऊ परमेश्वरमा. येशू ख्रीष्ट पापीहरूलाई मुक्ति दिनलाई यस संसारमा आउनुभयो भनेको छ पहिलो तिमोथी 1:15. अनि ख्रीष्टलाई स्वीकार गर्ने व्यक्ति यसमा सहमत हुन्छ. पहिले हुन्ना 4:2-3 यसैबाट तिमीहरूले परमेश्वरका आत्मालाई छिन, येशू ख्रीष्ट शरीरमा भई आउनु भएको हो भनी स्वीकार गर्ने हरेक आत्मा परमेश्वरबाट हो, अनि येशू ख्रीष्ट शरीरमा भई आउनु भएको हो भनी स्वीकार नगर्ने हरेक आत्मा परमेश्वरबाट होइन. यो चाहिँ ख्रीष्ट विरोधीको आत्मा हो. त्यसैले येशू नै ख्रीष्ट हुनुहुन्छ भनेर स्वीकार गर्न, त्यसरी पनि भनेको छ बाइबलमा येशू नै ख्रीष्ट हुनुहुन्छ. यसको माने चाहिँ येशू नै मसीह हुनुहुन्छ, प्रतिज्ञा गरिएको मसीह राजा. अनि तर मसीह हुनुहुन्छ भनेर जब यहुदीहरूले यो स्वीकार गर्थे नि उनीहरूलाई एकदम समस्या हुन्थ्यो. एक्चुअली योहन्ना 9 हेरौँ न, येशूलाई मसीह भनेर मान्नमा साथ समस्या हुन्थ्यो. गुरु भनेपछि सही ठिकै ठिकै हुन्थ्यो, भविष्यवक्ता भने पनि कसैले के गर्दैन थियो, तर मसीह भनोस् त्यसपछि ऊ चाहिँ बहिष्कृत हुनु पर्थ्यो. योहन्ना 9 चाहिँ त्यो जन्मैदेखिको अन्धा को कुरा छ जसलाई चाहिँ प्रभु येशूले देख्ने बनाउनु भयो. जन्मैदेखिको अन्धलाई आँखा देख्ने बनाउनु भयो, उहाँलाई केही गाह्रो छैन, सृष्टिकर्ता. तर यो व्यक्तिले पछि गएर चाहिँ प्रभु येशूलाई विश्वास गर्छ. यहाँ 9:22 तर त्यहाँ डर भइरहेको छ उनीहरूको बुवा आमालाई त यहाँ अब के भन्ने यसको बारेमा 9:22 उसका बाबु आमाले यी कुराहरू भने किनकि उनीहरू यहुदीहरूसँग डराउँथे किनकि कसैले उनलाई ख्रिस्ट हुन् अथवा मसीह हुन् भनी स्वीकार गर्यो भने त्यो सभागारबाट निकालिनुपर्छ भनी यहुदीहरूले पहिले आपसमा मतो गरिसकेका थिए अनि यही कारण हो धेरैजनाले चाहिँ उहाँलाई स्वीकार गर्न विफल हुन्छ जस्तो कि यो नम्बर बाह्रको बयालिस तरै पनि मुख्य शासकहरू मध्ये पनि धेरैले उहाँमाथि विश्वास गरे तर फरिसीहरूको कारणले मुख्य शासकहरू प्रायः सदुकीहरू हुन्थे तर फरिसीहरूको कारणले कहीँ सभाघरबाट निकालिनु पर्ला कि भनेर तिनीहरूले उहाँलाई स्वीकार गरे नि हेर्नुहोस् त उनीहरू चुप बसेछ अहिले नबोलाउँ अहिले केही नबोलाउँ जसले यो स्वीकार गर्नु चाहिँ मूल्य चुकाउनु पर्ने रहेछ अनि प्रभु यीशुले चाहिँ के प्रतिज्ञा दिनुभएको छ भने मानिसहरूको सामु मलाई तिमीले स्वीकार गर्यो भने म चाहिँ तिमीहरूलाई स्वर्गमा भएको स्वर्गदूतहरूको सामु अनि स्वर्गमा हुनुभएको मेरो पिताकै सामु तिमीहरूलाई म स्वीकार गर्नेछु त्यस्तो प्रतिज्ञा दिनुभएको छ त्यो चाहिँ मत्तीको 10:32 अब यो शब्द स्वीकार गर्नु भन्ने शब्दको उल्टो शब्दलाई विचार गर्नु स्वीकारको उल्टो चाहिँ के हो इन्कार गर्नु स्वीकारले भन्छ हो इन्कारले भन्छ होइन जस्तो कि पत्रुसको बारेमा एकचोटि लुका 22 पढाउँदा पत्रुसले 3 प्रभुलाई इन्कार गरेको कुरा हामी सबैलाई थाहा छ त्यसलाई एकचोटि हेरौँ लुका 22 सन्दर्भमा प्रभु येशु ख्रीष्टलाई पक्रेर लगेको छ अनि उहाँलाई चाहिँ अब झुटा आरोपहरू लगाएर उहाँलाई मार्ने मतो भइरहेको छ चेलाहरू डराएर यताउता पुगे पत्रुस डराउँदै डराउँदै ऊ पनि के हुन्छ भनेर हेर्न चाहिँ आएको छ तर धेरै नजिकको होइन चोकमा बसिरहेछ प्रभु येशुलाई भित्र चाहिँ त्यहाँ न्याय गर्न खोजिरहेछन् मान्छेले अनि उसलाई निहालेर हेर्छ एकजनाले यहाँ 56 तर कुनै एउटी नोकर्नीले उनलाई भनेको पत्रुसलाई आगोको छेउमा बसिरहेका देखि र उनलाई खुब निहालेर हेरेर भने यो मान्छे पनि उसँग थियो अनि उनले यसो भन्दै उहाँलाई इन्कार गरे स्वीकार गरेन पत्रुसले इन्कार गरे हे नारी म उसलाई चिन्दिन उसले त भन्नुपर्ने थियो हो म पनि हो म उहाँसँगै थिएँ भनेको भए चाहिँ त्यो स्वीकार हुन्थ्यो मानिसहरूको सामु तर पत्रुस डरायो फेरि 58 अनि केही समयपछि अर्कोले उनलाई देखेर भने ती पनि तिमीहरू मध्येकै हो पत्रुसले भन्नुपर्थ्यो हो म उनीहरू मध्येकै हो भन्नुपर्ने तर उसले भन्छ हे मानिस म होइन 59 अनि 1 जति बितेपछि अर्कोले यसो भन्दै दृढतापूर्वक निश्चयता दिए यो मान्छे पनि साँच्चै उसँगै थियो किनकि यो पनि गालिली हो अनि पत्रुसले भने हे मानिस तिमी के भन्दैछौ म जान्दिन हो म उहाँसँगै थिएँ हो म उहाँ मध्ये उनीहरू मध्येकै हुँ भन्नुको सट्टामा इन्कार गरेँ तर खुसी कुरा पत्रुसको यो इन्कार चाहिँ अस्थायी थियो उसले चाहिँ पछिसम्म इन्कार गरेर बसिरहेन सजु विश्वासी थियो पेन्टेकोस्टको दिनमा उसले चाहिँ हजारको सामु चाहिँ उसले स्वीकार गरे स्वीकार मात्र गरेन उसले त एकदमै प्रभु येशु ख्रीष्टलाई उचाल्दै प्रचार गरे उसलाई थाहा थियो अब जे पनि हुनसक्छ पछि अनेक भयो भने जेलमा पनि पर्यो तर उसले स्वीकार गरे अनि अन्तसम्म नै स्वीकार गरिरह्यो त्यसैले सर यदि तपाईँलाई कसैले सोधे तिमी पनि येशु त हो अब उनीहरूले आफ्नो जानेको तरिकाले सोध्छ तिमी पनि येशु धर्म हो अथवा तपाईँले के भन्ने हो म चाहिँ येशु ख्रिस्टकै हुँ हो म उहाँमै विश्वास गर्छु हो उहाँ मेरो हुनुहुन्छ म उहाँको हुँ उहाँ परमेश्वरको पुत्र हुनुहुन्छ उहाँले मलाई प्रेम गर्नुभयो तपाईँ भन्न सक्नुहुन्छ यसरी दोस्रो र तेस्रो शताब्दीको समयमा चाहिँ के थियो भने विश्वासीहरूलाई ठुलो सतावट आयो 100 वर्ष पछिको कुरा होइन मन्दिर सुरु गरेपछि अनि एकदम ठुला यातनाहरू दिए हामीले, त्यो कल्पना गर्न पनि गाह्रो छ कति दुःखहरू पाए हामीले, तर त्यस्तो यातना सहनु परे पनि प्रभुलाई इन्कार नगर्ने तर स्वीकारै गर्ने, मर्नु परे पनि, सिंहको मुखमा परे पनि, च्याकचुत पारेर मलाई मारे पनि भनेर म स्वीकारै गर्छु भन्ने व्यक्तिहरूलाई चाहिँ एउटा नाम दिन थाल्यो त्यो बेलामा, उनीहरूलाई चाहिँ स्वीकारकर्ताहरू भन्न थाल्यो, कन्फेसर्स, स्वीकार गर्नेहरू। उनीहरू चाहिँ पछि हटेनन्, हाम्रो लागि उहाँ मर्नु भयो, हाम्रो लागि मर्नलाई प्रभुले इन्कार गर्नुभयो, स्वर्ग छोडेर आउनलाई उहाँ इन्कार गर्नुभएन, मेरो पाप बोक्नलाई पनि इन्कार गर्नुभएन, अब म कसरी उहाँलाई इन्कार गर्ने, कसरी पछि हट्ने भनेर चाहिँ यी स्वीकारकर्ताहरूको सुन्दर नमुना छ। तपाईँ त्यो स्वीकार गर्नुहुन्छ मानिसहरूको सामु, तर अर्को कुरा पनि यसमा चाहिँ मुखले हामीले जे स्वीकार गर्छौँ नि त्यो चाहिँ हाम्रो जीवनसँग चाहिँ मिल्नै पर्छ। तितस एकको स्वरमा यो शिक्षा छ, मुखले हामीले स्वीकार गर्छौँ भने हाम्रो जीवन त्यसँग मेल खानुपर्छ। तितस एकको स्वर यहाँ पढ्छौँ, हामी परमेश्वरलाई चिन्छौँ भने तिनीहरू दाबी गर्छन् तर कामहरूद्वारा चाहिँ तिनीहरूले उहाँलाई इन्कार गर्छन्, किनकि तिनीहरू घिनलाग्दा अनाज्ञाकारी र हरेक असल कामका लागि निकम्मा छन्। अब यस्तो व्यक्तिहरूले परमेश्वरलाई, प्रभु येशु ख्रीष्टलाई, मुक्तिदातालाई साँच्चै चिन्छन् त चिन्दैन? उसले त चिन्छौँ भनिरहेछ, हामी परमेश्वरलाई चिन्छौँ, तर जीवनहरूले चाहिँ के भनिरहेछ, अह चिन्दैनौँ चिन्दैनौँ। त्यसैले उनीहरूको हिराईले, जिआईले उनीहरूको बोलीलाई चाहिँ काटिरहेछ, खण्डन गरिरहेछ, अनि यो चाहिँ परमप्रभुलाई घिनलाग्दो कुरा हो। उहाँकै बारेमा झुट बोल्दैन, नाम लिन्छन् तर परमेश्वरको होइन। यहाँ तितस दुईमा पनि एकचोटि छ, के अरे दोस्रो तिमथी दुई, माफ गर्नुहोस्, दोस्रो तिमथी दुईको 19 पदमा यहाँ लेखेको छ, तरै पनि परमेश्वरको जग दृढतापूर्वक खडा रहन्छ जसमा यो छाप लागेको छ, प्रभुले उहाँका आत्माहरूलाई चिन्नुहुन्छ। स्वीकार गर्दैमा उहाँलाई ठट्टामा उडाउन सकिँदैन, झुक्याउन सकिँदैन प्रभुलाई, प्रभुले आत्माहरूलाई साँचोको हो, यो मुखले मात्र स्वीकार गर्ने हो कि मेरै हो, उहाँले चाहिँ चिन्नुहुन्छ, प्रभुले उहाँका आत्माहरूलाई चिन्नुहुन्छ। तर हामीले चाहिँ कसरी चिन्ने नि प्रभु, हामी त अब कसरी त्यो छाप यहाँ हृदयभित्र आएछ हामीले कसरी देख्ने? यहाँ के भनेको छ भने एउटा तरिका छ, तिमीहरूले पनि चिन्न सक्छौ, यहाँ भनेको छ, ख्रिस्टको नाम लिने हरेक जन अधर्मबाट के रहोस्, अलग रहोस्, र त्यसरी चिन्छ, जो चाहिँ मेरो नाम लिन्छ तर अधर्मसँग साथी भएर हिँड्छ, अधर्मसँग खेलेर बस्छ, अधर्मलाई नै उसले चाहिँ आफ्नो प्रिय बनाउँछ भने त्यो मेरो होइन, मसँग टाँसिरहेको हुन्छ मेरो त, उनीहरूको दाबी झुटा हुन् सत्य छैन। अनि तिमोथीलाई के भन्यो भने तिम्रो अङ्गीकार चाहिँ असल छ, तिमीले गरेको स्वीकार चाहिँ राम्रो छ पनि भनेको छ, पहिलो तिमोथी छमा आयो नि त, पहिलो तिमोथी छ, सत्य स्वीकार थियो तिमोथीको, झुटो थिएन। पहिलो तिमोथी छको बाह्र, विश्वासको असल लडाइँ लड तिमोथी, अनन्त जीवनलाई पक्रिरह जसका निम्ति तिमी बोलाइएको पनि छ, र धेरै साक्षीहरूको सामु असल अङ्गीकार गरेका छौ। यहाँ हाम्रो फुटनोटमा भनेको छ, यो अङ्गीकारको माने अर्थात् मनले विश्वास गरेको कुरा, खुल्लम खुल्ला गरेको स्वीकार। तिमोथी तिम्रो अङ्गीकार असल छ, धेरै साक्षीहरूको सामु तिमीले असल, के प्रभुले त्यस्तो भन्न सक्नुहुन्छ हाम्रो बारेमा? संसारले चाहिँ के देख्न खाँचो छ भने जुन प्रभुको नाम हामीले लिन्छौँ, जस्तो कि जय मसिह भनेको हामीले यीशुको नाम लिइरहेछौँ, मसिह ख्रिस्ट भन्दैछ, जय भन्दैछ, यदि हामीले त्यो नाम लिन्छौँ भने चाहिँ संसारले के देख्न आवश्यक छ भने हाम्रो जीवनले पनि जय मसिह गरिरहेको हुनुपर्छ, ओठले मात्र होइन, हाम्रो जीवनले सेवा गरिरहेको हुनुपर्छ उहाँको। जस्तै एउटा बच्चामा चाहिँ जुन लेबल टाँसिएको हुन्छ, त्यो बिल्ला, त्यो बिल्लाले चाहिँ उसको त्यो रङ्गिन कागज कालो कालो ठुल्ठुलो अक्षरले चाहिँ ठुलो स्वरले भनिरहेछ, म भित्र चाहिँ के छ, मह छ कि चिनी छ, यहाँ चाहिँ मह पनि छ, म भित्र चाहिँ यो चिज छ भनेर उसले भनिरहेछ। अनि त्यस्तै हाम्रो जीवनले पनि हामीभित्र साँच्चै नै यीशु ख्रीष्ट हुनुहुन्छ भन्ने कुरा चाहिँ देखिनुपर्छ। सर्लङ्गै हाम्रो मुखले स्वीकार गर्नुपर्छ सर्लङ्गै, र हाम्रो जीवनले पनि। अनि त्यसैले तपाईँहरू र मलाई चाहिँ यहाँ चुनौती छ त्यो स्वीकार गर्ने भन्ने कुरा चाहिँ खालि मुखले चाहिँ हल्का रूपमा भन्ने कुरा होइन रहेछ, असल अङ्गीकार, झुटो स्वीकार होइन। बत्तीसमा चाहिँ एउटा स्वीकार हो, एउटा गवाही हो, सार्वजनिक हो। अनि के तपाईँले बत्तीसमा लिनुभएको छ मानिसहरूको बिचमा? यदि मुक्ति पाउनु भएको छ भने, पाउनु भएको छैन भने त नलिनुहोस्, मुक्ति पाउनुहोस्। बत्तीसमा मुक्ति पाइँदैन, जहाज चढ्नुहोस् पहिला, अनि त्यसपछि त्यहाँ के गर्नुपर्छ सबै बताइनेछ तपाईँलाई। पहिला जहाज चढ्नुहोस्, जहाज चढ्नुमा होइन, म बत्तीसमा लिन खोज्दैछु होइन, बत्तीसमा पनि जहाज चढ्नुहोस्, पहिला पौडी खोल्न छोड्नुहोस्, यीशु ख्रीष्ट आउनुहोस्, केही चिजले रोक्दैन, मुखैमा छ, नजिकै छ, हृदयमा छ, खालि अब हृदयले विश्वास गर्नुपर्छ। अनि यो स्वीकार हाम्रो मुखबाट अब चाहिँ साँचो हुन्छ। धन्यवाद दिनु तपाईँलाई।